अन द स्पोट क्या झ्याप्पै, केही नसोची पूर्व तयारी केही नगरी माइन्ड मेकअप गर्ने, पूर्व रिसर्च गर्ने, फलान डिस्कन नगरी अन द स्पोट इम्प्रोभाइज गर्ने, यो कला चाहिँ सम्भवतः मानिसहरूसँग कमै हुन्छ। मैले के के डेन्जरै गरेँ जस्तो आफूलाई चाहिँ म एकदम आइ एम अ भेरी स्पन्टेनियस म्यान भन्ने सोच्थेँ क्या। कुन सेन्समा भन्दा म कहिलेकाहीँ यसरी आएर ठ्याक्क माइक्रोफोन अगाडि आएर खर खोक्छु नि केही नसोची, ओहो मैले त 40-45 मिनट यत्तिकै खोकेँ यार, मैले त केही तयारी गर्नै पनि नपर्ने रहेछ, मलाई पनि इम्प्रुभ त मिठै आउँदो रहेछ जस्तो लाग्थ्यो क्या मलाई। अनि यसो सोचे एकदम बोलेको भरमै आफूले आफूलाई गफ हान् ए आफूलाई आफूलाई उचाल्नु त भएन, स्पोन्टेनियस अन द स्पट के नै भने जस्तो रहेछ भने एउटा एपिसोड यसो सुनेको यस्तो बिल्ला बोल्दो रहेछ क्या चिप्पा दे, न त्यसमा कन्टेक्स्ट मिलेको छ, शब्दको उच्चारण पनि गजेङ गजुङ भएको छ, एकातिर अलिकति विदेशी एक्सेन्ट निकाल्न खोजेको हो कि फेरि एकातिर फेरि ठेट बोल्न खोजेको हो कि गजेङ गजुङ, मेरो चाहिँ त्यो कला रहेनछ भन्ने मैले बुझेँ। त्यो भएको भएर मैले थोरै रिसर्च गरेँ हाउ टु स्पिक फ्लुएन्टली, स्पष्ट उच्चारण कसरी गर्न सकिन्छ त, अनि गर्नु हुँदो रहेछ ब्रिदिङ एक्सर्साइज अरे, पानी पिउने अरे, सही पोस्चरमा बस्ने अरे, घुँडो त्यत्रो त के गर्नु त्यति साह्रो दुःख के नहोस् त, रेडियो नेपाल बोल्न गएको होइन, एङ्करिङ गरे होइन, होइन त कुनै लाइभ इभेन्टको एमसी गर्न गएको होइन, आफ्नै मोबाइलमा बोल्न सकिनँ अनेक दुःख गर्नु, त्यस्तो लाग्यो क्या। सो एज अ रिजल्ट म अहिले पल्टिरहेको छु उत्तानो परेर, अलिकति पानी पनि तिर्खा लागेको छ मलाई, यसो पानी पनि खानु पऱ्यो, मुख पनि च्याप भएको छ सुक्खा भएर, प्लस अब घाँटी त सधैँ यस्तै हो, घाँटी र नाक त मेरो सदाबहार 50% नै हो के ल ओहो कस्तो नमिठो पानी आउँछ, कस्तो झन् ग्याग रिफ्लेक्स भयो जस्तो भएर एनिवे पडकास्टको संसार पडकास्ट यता पनि पडकास्ट उता पनि पडकास्ट, सञ्जय सिलवाल गुप्ता दाईको पडकास्टको अलिकति खण्डन गर्नु मन लाग्यो मलाई, दाईको एक्सपिरियन्स चाहिँ हो है जिन्दगीभरि यही मिडियाकै संसारमा हुर्केको बुढो, सबै कुरा ठिक छ तर यो स्ट्रगलिङ नभनौ, यो ग्रोथ आफ्नो च्यानललाई ग्रो गराउने फेज सोचेर हो कि क्या हो, जसलाई नि बोलाइदिने भनेको, जसलाई नि बोलाइदिने क्या, को हो को यार, गगन थापादेखि लिएर यता है महावीर पुन हुँदै त्यो पब्जी सब्जी खेल्ने भन्ने बच्चा बच्चीलाई बोलाइदिएर ए हुन त मलाई के थाहा पब्जीको संसार खेल्न त म पनि खेल्छु है, त्यो गेम खेल्थेँ कुनै बेलामा, डेस्परेट टाइम्स यु नो, जसलाई पनि बोलाइदिने। अनि एउटा यो त मैले यत्तिकै निट पिकिङ गरेको हो, सित बोलाउँ त उसले जसलाई बोलाओस् मतलब, भने एउटा सञ्जय दाईको एउटा नराम्रो पक्ष के छ भने हि उहाँले उसले चाहिँ जानी दाईले चाहिँ नेगेटिभिटी एभोइड गर्ने के, मुखै भने म मेरो सोमा सकेसम्म नेगेटिभिटी छिराउँदिनँ, म कन्ट्रोभर्सियल प्रश्नहरू गर्दिनँ, मजै भएन नि त्यो त, जानी एकदमै विवादास्पद बनाउनु भनेको होइन, एकदमै सेफ साइडमा बसेर के डराएर क्यान्सल कल्चरसँग डरायो होला नि त, बुढो पोलिटिकली करेक्ट हुनु पर्ने होला नि त उसलाई, अन्त उसका सबैको आफ्नो आफ्नो स्वभाव हो, अलिकति जानु पऱ्यो नि, अलिकति बााउन्ड्रिज फराकिलो बनाउँदै जानु पऱ्यो नि। बल्ल 3-4 एपिसोड त भएको होइन, कति हजार 100 कति एपिसोड पुगिसक्यो, अझै पनि थर 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 काँपेको छ गरेको छ बिचबिचमा। अनि हुन्छ नि, मलाई के लाग्थ्यो भने राइस चाहिँ अब उहाँलाई पनि डिस्काउनु भयो, अलिकति पोच पोच हानेको हो कि जस्तो पनि लाग्छ। एनिवेज त्यो ठिकै हो, सञ्जय दाईको त अब ठिकै छ, त्यो आफ्नो ठाउँ छ। अनि अर्को त्यो चिलपिल भन्ने दाईहरू हुनुहुन्छ, फर गड सेक भगवान्, कमेडियन दाजुहरू छन् नि, एकजना त भाइ हो के दाजुहरू भन्नु, भन्दा 2-3 वर्ष सानो। एनिवे त्यो केटाहरूको पोडकास्ट, ओहो हे भगवान्, आई गेट इट, मैले बुझ्छु पोडकास्टको फर्मेट, नाम चिलपिल नै छ। मैले यस्तो एकदम चिल तरिकाको क्या क्या हाँस्ने जे पनि बोलिदिने टाइपका पडकास्टहरू टन्नै छन्। एन्ड्रु सल्सको, सरी यार स्कल्स हो कि सल्स हो, एनिवे उसको पडकास्टको फर्मेट पनि यस्तै हो। उनीहरू पनि क्याउ 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 बाँसघारीमा ड्याङ्ग्रे कराएसरी हाँस्छन् कहिलेहरू, तर हाँसे पनि त्यहाँ एउटा डेफ्थ हुन्छ क्या त्यो हाँस खेलठुट्टामा पनि, किनकि पाकिरहेको हुन्छ क्या त्यो, त्यहाँ खिचडी पाके पनि केही न केही पाकेको चाहिँ हुन्छ, रमाइलो चाहिँ हुन्छ क्या। चिलपिल, हाम्रो चिलपिल हो कि चिल गाइज के हो, यिनीहरूको पडकास्ट सुनेको हे भगवान्। मलाई चित्त नबुझेको कुरो, जब गेस्टलाई बोलाइसकेपछि जो पायो त्यही भाँडा उरे आयो त ठिकै छ, भाँडा उरे तरिकाले हाँस्नु चिच्याउनु कराउनु आम ठा छ, रेस्पेक्टेड अलिकति आफ्नो फिल्डमा एक्सपर्टिज हासिल गरेका विशेष विशेष गेस्ट आएपछि त अलिकति ब्याकग्राउन्ड रिसर्च त गर्नु पऱ्यो नि। 1974-80 आउनुभयो यो चिलपिल के पोडकास्टमा, त्यो एकजना दाईले यस्तो बिल्ला बिल्ला लजिक दिएर, एकजना त्यो दुईजना छन् होस्ट, के सोधेको प्रश्न, उसलाई एकदम के के जानेछु म्युजिकको नलेज छु जस्तो म्युजिकको क्वेसन सोध्नु खोज्ने, त्यो क्वेसन यस्तो बिल्ला, ए भगवान्, आफूलाई त्यो फिल्डको नलेज छैन भने नसोध्नु नि। नबोलाउनु थियो गेस्ट, बरु एनिवे दुईजनाको कुरा भयो, अरू को को छन्, एकजना साथी के हो त्यो केटो, पहिला चाहिँ नि फिटनेस इन्स्ट्रक्टर भएर काम गर्थ्यो, फिटनेस सिटनेस गर्ने, डम्बेल सम्बेल उचाल्ने, फलान डिस्काउन्ट गर्ने, डाइट साइट के खाने, न्युट्रिसनिस्ट हो पनि भन्थ्यो, अहिले आएर पोडकास्टर भएको छ यार, ठुल्ठुलो राजनीतिज्ञहरू बिसहरूलाई लिएर आउँछ। मलाई एउटा कुरा सोध्नु मन लाग्यो सर, यो दरबार हत्याकाण्ड कसले गरेको होला सर, त्यो क्वेसन हो मुझे, दरबार हत्याकाण्ड कसले गरेको त्यस्तो क्वेसन हो बिल्ला यार, के क्वेसन सोधेको होला, त्यसको उत्तर छ भनेको नचाहिने कुरो, सिसन बानिएको त के कुराहरू प्याराडाइम होइन, द प्याराडाइम पडकास्ट के हो, सिसन बानियाको पडकास्ट हेरेको सुनेको, चेतन ब्लग्सकी छोरी आइरहेछ गेस्ट, आई फिल लाइक मलाई मेरो बाबाले युज गरे जस्तो फिल भयो, त्यो फुच्चीले के 17-18 वर्ष कि फुच्चीले आफ्नो बाबालाई हि युज मी फर हिज पब्लिसिटी अरे, त्यो बच्चाले चेतन ब्लग्स साथीहरूले चिन्नुहुन्छ कि चिन्नुहुँदैन, चेतन दा इज अ भेरी गुड म्युजिसियन एक्चुली, यो कुरा धेरै मान्छेलाई थाहा छैन। उसले ब्लक गर्छ, दायाँ बायाँ हिँड्छ, यता डुलेको हुन्छ, अलिअलि अलिअलि आफ्नो स्टुडियो टुरहरू पनि गराएर हुन्छ। तर हि इज अ भेरी गुड म्युजिसियन, सङ्गीत गरिरहेको थियो बुढोले, अलिकति विटको यसमा परेर, अहिले विट बस्टिङमा परेर कतातिर अलिकति अन्डरग्राउन्ड छन्। एनिवे, चेतन दाईको छोरी त्यो फुच्ची बाबाकै सङ्गीत, बाबाकै कम्पोजिसनमा एउटा गीत गाई, बाबाकै भ्लग्समा हुर्की, मैले हेर्दा हेर्दै हाम्रै आँखा अगाडि ठुली भई, गायिका पनि टोप्लिन् ती नानी। स्वर त अब त्यस्तो के के नै हो जस्तो त होइन, तर के हामी सुन्ने पनि, त्यो गीत पनि निकै हिट भयो, सबैले सुने। आकाश रङ्गी हो पलानो डिस्कानो गरे, यस्तै यस्तो हो नि त्यसको स्वर, के के नै हो जस्तो। नेपाली गीत गाएको छ, विदेशी एक्सेन्ट निकाल्नु, यो कुरामा पनि मैले ऱ्यान्ट हाल्नु पर्ने, मैले भनिहाल्नु पऱ्यो, ए बाबा नेपाली गीत गाएपछि त नेपाली लोङ्गुवेजमा गाउँ न केटा हो, केटकेटी हो, विदेशी एक्सेन्ट, विदेशी इन्टरनेसनमा गाउन मन छ भने विदेशी गीत गाऊ, विदेशी गीत गाउनु खोज्यो भने त ठ्याक्कै विदेशीको एक्सेन्टमा गाइ भयो भइहाल्यो नि, कसले सिकेको छ र नेपाली गीत गाउँदा चाहिँ नेपाली लोङ्गुवेज निस्किनु पऱ्यो के, हे भगवान्। रम नदेऊ न तिम्रै आँखामा, लहर फिरोज स्याङदेन दाईको शब्दको उच्चारण सुन्नुहोस् न, रम नदेऊ न तिम्रै आँखामा, बास बस्न देऊ तिम्रो हृदयको, तिम्रो हृदयको ढुकढुकीमा, बाँधेर राख तिम्रै मुटुमा, विशुद्ध नेपाली टोन हो नि त, बाँधेर राख तिम्रै मुटुमा गर्नुपर्छ, मुजी मुटुमा भन्नु मिल्दैन, मुठु भन्नुपर्छ, कसले भन्छ ठु, ट ठ ड ढ अड त थ त न प प प म य र ल स स क्षेत्र ज्ञ, क भनेपछि त क भन्नु पऱ्यो नि, क भनेको क हो, ख भनेको ख हो, आकाश भनेर त्यहाँ क आइसकेपछि आखा हुनु पऱ्यो, आखा हुनु भएन, आकाश होइन आकाश हो, मुजीहरू जिब्रो बटारेको छ, गएको छ, म त यस्तो रिस उठ्छ यार, लुक्न देऊ भन्न, लुक्न भन्नुपर्छ, लुक्न हो त्यो, लुक्न हो नि, त्यसै पारो तात्तियो यार, के भयो भयो, एनिवेज एनिवेज एनिवेज, त्यो चेतन दाईको छोरी त्यो फुच्ची आएर सिसन मानिया दाईको पडकास्टमा आएर मलाई मेरो फादरले युज गर्नुभएको जस्तो पनि लाग्छ, फक अफ फक अफ, के बच्चाहरू, आई गेट इट, फेरि त्यो बहिनीको बिचरा बुबा आमाको डिभोर्स भएपछि त्यो चाइल्ड ट्रमा होला रे, खै आइर न के हो, मैले बिचरा त्यो चेतनको छोरीलाई गाली गरेर बसेँ अरे एक्कासी, मैले के भन्दै थिएँ, सिसन मानियाको पडकास्ट प्याराडाइम पडकास्ट पनि भिल्लाएर छ्यादेर के हो, त्यही भएर भिडियो पोडकास्ट सुन्नु हुँदैन, मैले सकेसम्म के भन्छु भने जो यो भिडियो पोडकास्ट गर्छन् नि यिनीहरूको चाहिँ अलिक बिल्लै हुन्छ, नेपाली टन्नै छन् अडियो पोडकास्टहरू जेन्युन सुन्ने हो भने, त्यो म चाहिँ फेरि साइग्रेस जस्ता पनि छन्, हे भगवान् त्यसलाई त मैले यस्तो गालामा यता रावण, त्यसले आफूले लेख्छ कि अर्का मात्रै पढ्ने हो के हो, कसो हरायो यार त्यो साइग्रेसको क्रेज, नत्र त ओहो, केटीहरू दौडेर त्यो साइग्रेस भन्नेलाई समातेर रोएर जे पनि जस्ट फर द सेक अफ फन अनि जस्ट फर द सेक अफ पब्लिसिटी मात्रै भयो क्या। जेन्युइनिटी भित्र मनबाट आउने कुरा केही पनि छैन। अनि मलाई रिस उठ्छ के, अनि मैले यसरी रेकर्डिङ गरेर बस्छु, मलाई चाहिँ के के नमैले एउटा आइ एम डुइङ समथिङ भन्ने जस्तो फिल आउँछ नि त मलाई। मैले इन्टरनेटमा फालिदिएको छु, भलै सुन्न जिरो मान्छेले सुनिरहेका छन्, तर एटलिस्ट आइ एम ट्राइङ टु सेन्ड के भन्छ अरे एउटा जेन्युइन थट, एउटा जेन्युइन फिलिङ, ओपिनियन सेयर गर्ने हो नि। यसमा मेरो विशुद्ध स्वार्थ त केही पनि छैन नि, म आफूलाई फल्स इमेज देखाउन खोजेको होइन। दिस इज मी, म जे हो त्यही हो बोल्छु। स्वाङ न ढ्वाङ भयो क्या, स्वाङभन्दा ढ्वाङ ठुलो भयो क्या यो संसार। सबै म चाहिँ फेक, मेरो अफिसको भाइहरू छन् यार मसँग बोल्दा यस्तो भयो है फलाना डिस्काना ठ्याक्कै एउटा केटी आयो, ओहो हेलो गुड मर्निङ हाउ वाज यु डे मिस, त्यसै फेक हाँसेर फेक एक्सेन्ट भनिसक्दै छैन यार, भनिसक्दै छैन, गाह्रो छ। हुन त हो माई, मैले रुल्स किन बनाउनु पऱ्यो है, सबै आफ्नो आफ्नो सबै आफ्नो आफ्नो इच्छा होला, सबैलाई रङ्ग गर्नु मन लाग्दो होला। खैर रियल चिज के छ त यार संसारमा। मलाई एउटा अर्को दुःख लागेको कुरा चाहिँ आर्ट, कला हुन्छ नि, कला मर्दैछ क्या, आर्ट इज डाइङ। डाइङ हुँदा पनि मरिसक्यो होला जस्तो लाग्छ। एकदमै सिम्पल इक्जाम्पल त हामीले अब मूर्तिकारहरू भेट्टाउँदैनौँ अहिले, होइन त भेटाइँदैन नि। काठमाडौँ सहरमा केही याद जीवित छन् मूर्तिकारहरू, काठमा कला कुद्नेहरू, कुमालेहरू है, माटोका भाँडा बनाउनेहरू केही होलान्, सीमित होलान्, मरिसके। मानिस त मरे, मानिससँगै कला पनि मरे। गाइनेहरू पाउनु गाह्रो छ, सारङ्गी बजाउनेहरू, अल्दो ओहो त्यो दाईको नाम कस्तो बिर्सेँ, कुटुम्बमा बजाउनुहुन्छ, विपुल छेत्री ट्राभलिङ ब्यान्डमा पनि बज्नुहुन्छ, त्यो दाईले चाहिँ नि सारङ्गीको लागि धेरै गरिरहनु भएको छ नेपालमा। जेन्युइन आर्टिस्ट कला मरिरहेको छ। एउटा इक्जाम्पल दिन्छु, पेन्टर्स आर्टिस्टहरू पनि हराए, संसार डिजिटलाइज भएको छ। मैले जिन्दगीको आफ्नो अधिकांश समय कागज र कलममै बिताएँ, पछि आएर मैले डिजिटल आर्ट सुरु गरेँ, मैले एउटा इलेक्ट्रोनिक ट्याब्लेटमा चित्र कोर्न थालेँ। त्यो इलेक्ट्रोनिक ट्याब्लेटमा चित्र कोर्दा मलाई फाइदा के भयो भन्दा, मैले कलम किन्नु परेन, मैले एउटै त्यो इलेक्ट्रोनिक पेन, त्यो स्टाइलसलाई हजारौँ किसिमको कलम बनाउन सक्ने भए। कलर पनि त्यही स्टाइलिसले गरेको छ, पेन्सिल पनि त्यही स्टाइलिस भएको छ, पेन ब्रस पनि त्यही स्टाइलिस भएको छ। मैले पान्न खर्चिनु पनि परेन, रङ खर्चिनु पनि परेन। त्यो हिसाबमा म डिजिटल आर्टतिर गएँ, र प्राय सबै हाम्रो हेर्ने, हामीले कन्ज्युम गर्ने माध्यम पनि डिजिटल नै भइदियो। हामीले कागजमा हेर्न छोड्यौँ, हामीले मोबाइल फोनमा हेर्न थाल्यौँ। त्यो हिसाबले मैले कलम र कापीबाट म टाढिएँ भनौँ न, कागजबाट। त्यसो हुँदा पनि के आर्ट मरेकै हो त? हो पनि होइन पनि, मरेकै हुनुपर्छ सम्भवतः एक हिसाबले हेर्ने हो भने। यही विषयमा सानो टुच्च डिजिटल आर्टको बारेमा म छोटो छिराइदिन सानो छोटो ब्रिफ मेरो एनालाइसिस छिराउन चाहन्छु। डिजिटल आर्ट एकदमै भास्ट छ। फोटो खिचेर त्यो फोटोलाई अलिअलि पोस्ट प्रोसेसिङ गर्ने एडिट गर्नेलाई पनि डिजिटल आर्टमै पार्छन्। 3D मोडलिङदेखि लिएर फोटोसप गरेर इमेजलाई म्यानिपुलेट गर्ने के फोटोमा नभएका चिजहरू थपेर लेयरिङ त्यो म्यानिपुलेसनलाई पनि डिजिटल आर्टमै पार्छन्। अनि बाँकी इलिस्ट्रेसन भयो फलान डिस्कामा त्यो पनि डिजिटल आर्टमै पर्छ। मैले अहिलेसम्म विशुद्ध गर्ने डिजिटल आर्टमा चाहिँ म्यानिपुलेसन केही पनि हुँदैन। मैले एक्जिस्टिङ फोटोलाई मैले हेरफेर गर्ने चेन्ज गर्ने गर्दिनँ। मैले विशुद्ध ब्ल्याङ्क क्यानभास खाली क्यानभासमा ट्याक्कै कागजमा कलमले कोरे जसरी सेतो क्यानभासमा डिजिटल पेनले कोर्ने हो। कोर्छु, डिजिटल इरेजरले मेटाउँछु, त्यसमा रङ भर्छु, ब्याकग्राउन्ड बनाउँछु, कोर्छु, सेडिङ गर्छु, सबै विशुद्ध कलमले गरे जस्तै हो। त्यो सेन्समा मैले जति पनि इलस्ट्रेसनहरू गरेको छु त्यसलाई एक हिसाबले आर्ट भन्नु मिल्छ। तर फर इक्जाम्पल हामीले इलस्ट्रेसनहरू देख्छौँ माउसले तानेर गर्ने क्या लोगो डिजाइनिङहरू भन्छन् नि, माउसले तानेर, माउसले भेक्टर आर्ट हो त्यो। वाट इज भेक्टर आर्ट भनेर डिटेक्ट एकदमै भित्र गहिरो बनाउँछौँ। माउसले तानेर यसरी यताबाट माउसले कर्भ तानेको छ, यता माउसले लाइन बनाएको छ, के गरेको छ, के गरेको छ, कलरहरू टक्क टक्क हालेको छ, त्यसबाट इलस्ट्रेसनहरू बने, राम्रो राम्रो चित्रहरू बने, लोगोहरू बने, डिजाइनहरू बने, त्यसले पनि आर्ट भन्नु मिल्यो। भलै आर्टिस्टको हातमा कलम खेला, कलमलाई समाएर यसरी आकार दिने, कलम कोर्ने जस्तो कला छैन, त्यस्तो स्किल छैन, प्रेसिजन छैन, तर उसले माउसको बटन क्लिक 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 गरेर माउसलाई घिसार्ने उसको प्रेसिजन छ, त्यसलाई आर्टिस्ट भन्ने कि नभन्ने, त्यहाँ पनि एउटा प्रश्न आउँछ। खैर, यी त हामीले डिबेट गर्न लायकका क्षेत्रहरू भयो। अब हुन्छन् आउँछ फोटोसप चलाउनेहरू, एक्जिस्टिङ इमेजलाई फेरिदिने, एक्जिस्टिङ इमेजलाई मेटाइदिने, ब्याकग्राउन्ड हटाइदिने, तन्काइदिने, फलान गर्ने, डिस्कान गर्ने, यी म्यानिपुलेसनहरूलाई पनि डिजिटल आर्टमा राखेको छ। अब यसलाई आर्टिस्ट भन्ने कि नभन्ने। अब हुन्छन् अर्को हुन्छ मोडलिङ गर्नेहरू, क्युब स्फेयर क्युबोइडहरू जोडेर एउटा 3D मोडल बनाएका छन्, ब्याकग्राउन्ड बनाएका छन्, पहिल्यै प्रिसेट बनिसकेका रुखहरू जङ्गलहरू लाइब्रेरीमा पाइन्छ, त्यो जङ्गललाई ल्याएर ट्याक्क राखेका छन्, राम्रो राम्रो इलिस्ट्रेसन, 3D इलिस्ट्रेसन गेम डेभलपरहरूले बनाउँछन् नि इन्भाइरोमेन्ट, त्यस्ता त्यस्ता डिजिटल इन्भाइरोमेन्ट, डिजिटल संसारै बनाएका छन्, संसारै बनाएका छन्। एउटा सानो फोटो मात्रै भन्ने कि 3D संसार, पृथ्वी, युनिभर्सै बनाएका छन्, तिनीहरूलाई आर्टिस्ट भन्ने कि नभन्ने। यो अर्थमा कला इभल्भ भएको हो कि कला मरेको हो कि होइन त, यो क्वेसनको उत्तर पुरा पनि आउँदैन, अपुरा पनि आउँदैन। मैले रिसेन्टली फोटोग्राफीमा रिभर्ट भएको छु। मैले धेरै पहिले फोटोग्राफी क्लास लिएको थिएँ जुन बेला मानिससँग हात हातमा क्यामेरा हुँदैन थियो, मैले अहिले मोबाइल क्यामेराको कुरा गर्दैछु, मोबाइल फोन हुँदैन थियो त्यो जमानामा चाहिँ, ठुलो क्यामेरा, मोटो फोटोग्राफर हो भन्यो भने इज्जत पाउने समय क्या, अहिले त मोटो फोटोग्राफर हो भने कसले इज्जत गर्छ, अहिले त वर्ल्ड क्लास फोटो झिक्नको लागि फोटोग्राफरै चाहिँदैन, आफ्नै क्यामेराले ख्याच खिच्यो भने वर्ल्ड क्लास फोटो निस्किहाल्छ, त्यतिसम्म केपेबल भइसक्यो स्मार्टफोन्स। 2009 म स्कुलै विद्यार्थी हुँदा मैले फोटोग्राफी क्लास लिएँ। मलाई त्यति बेला दुःखको कुरा, मैले मेरो ट्युटर इन्स्ट्रक्टरको नाम चाहिँ बिर्सेँ, पोखरा कलर ल्याबमा काम गर्नुहुन्थ्यो दाइले, सरले भनौँ न बुढाबुढाहरूले पनि दाई भन्ने चलन भयो अरे, मैले 60-70 वर्षका बुढाहरू छन् अफिसमा, के छ भाइ भनिदिन्छन्, हजुर दाई भन्ने पऱ्यो। एनिवे फोटोग्राफर सरले मलाई सिकाउनु भएको थियो एपेर्चर, अलिअलि फाल्दैन न फोटोग्राफीका टर्म्सहरू, एपेर्चर, आइएसओ, सटर स्पिड, यी तिनवटा इलिमेन्ट्स फोटोग्राफीका एक्सपोजर ट्राइङ्गलका इलिमेन्ट्स हुन्। यी इलिमेन्ट्सका बिचमा हुन्छ एउटा वाइट ब्यालेन्स भन्ने चिज, यो चारवटा चिज मिसाएर फोटोग्राफी गरिन्छ। फोटोग्राफी भनेको केही पनि होइन, इट इज जस्ट एन आर्ट अफ लाइट, प्रकाशको कला भनेको फोटोग्राफी हो, यसरी सिकाउनुहुन्थ्यो नि सरले। अनि आई वाज भेरी इन्ट्रिग्ड एन्ड फेसिनेटेड बाई फोटोग्राफी। त्यो बेला खल्तिया 10 रुपियाँको रुचि चाउचाउ किन्ने पैसा नहुनेसँग कहाँबाट क्यामेरा आउनु होइन, त्यो सपना सपनामै तुइयो। फास्ट फरवर्ड टु 2021 होइन 2022, 2022 फास्ट फरवर्ड गरौँ, मैले यहाँ त्यहाँ जोरतोर कचाकचुक पैसा जम्मा गरेर सेकेन्ड ह्यान्ड क्यामेरा किनेँ, अनि त्यो पुरानो फेसिनेसन फेरि रिभाइभ भयो। फ्युजी फिल्म भन्ने जापानिज क्यामेरा, पुरानो क्यामेरा, भेरी अहिलेको जस्तो लेटेस्ट स्टेट अफ द आर्ट टेक्नोलोजी चाहिँ छैन, तर अल्दो फोटोहरू ट्रान्सफर गर्नको लागि वायरलेस ट्रान्सफर गर्न मिल्छ, जे होस् थोरै पुरानो, अलिकति पुरानो टेक्नोलोजीको क्यामेरा छ। अनेकन डायल्स छन् टाउकोमा, बटन छ, घुमाउने डायल छ, अनेकन छ, झट्ट हेर्दा पुरानो भिन्टेज क्यामेरा जस्तो पनि देखिन्छ, थ्याङ्क्स टु फुजी फिल्म। फुजी फिल्मले अझै पनि भिन्टेज फिल दिने क्यामेरा बनाउँछ। तपाईँले क्यानन, निकन, अमेरिकनहरूले चाहिँ नाइकन भन्दो रहेछ नि, नाइकन होइन यार, निकन हो, क्यानन, निकन, प्यानासोनिक, इभन सोनीसम्मकाले हेर्दाखेरि अलिकति मोडर्न मोडर्न डिजाइन इलिमेन्ट हालेर क्यामेरा बनाउँछन्। फ्युजी फिल्मले चाहिँ आफ्नो एक्स सिरिज र ई सिरिज, भी सिरिज के छ हो, एक्स सिरिज चाहिँ मलाई थाहा छ, मेरो चाहिँ XT2 भन्ने हो मोडल, एक्स सिरिज चाहिँ भिन्टेज फिल दिने नै बनाउँछन् कि, डायलहरू सबै ठ्याक्क समाउँदा पनि त्यही भिन्टेज फिल दिने क्यामेरा खेलाउँदैछु मैले। इट्स बिन 6 or 7 months, होइन 5-6 महिना भयो होला, तर मैले रेगुलरली चलाउन पाएको छैन। समग्रमा मैले 5-6 महिनामा दिन गन्ने हो भने 20-22 दिन खेलायो होला, होइन अलिक बढी 2 महिना जस्तो खेलायो होला एभरेजमा। र मैले जति पनि फोटोग्राफीको लेसनहरू थ्योरीमा कागजमा सिकेको थिएँ, त्यो एक्सपोजरका ट्राइङ्गल भन्छन्, के भन्छन्, फलान निस्कन भन्छन्, त्यो चाहिँ अहिले आएर प्र्याक्टिकल्ली बुझ्ने मौका पाएको छु। र फोटोग्राफी इज भेरी भेरी हार्ड, आमा यति गाह्रो चिज। क्यामेराका मैले अघि फोटोग्राफीका टर्म्स भने नि, त्यो क्यामेराका सेटिङ हुन् कि, केही पनि होइन। एक्सपोजर, एक्सपोजरको लिटरल अर्थ भनेको लाइटले क्यामेराको सेन्सरमा ठोक्ने त हो नि, होइन त, हो त्यो कति एक्सपोज, लाइट कति एक्सपोज हुन्छ, लाइट लाइट कति ठोकिन्छ, कुन मात्रामा ठोकिन्छ, त्यसलाई कन्ट्रोल गर्ने सेटिङहरू भनेका यी एपेर्चर, आइएसओ भन्छन्, सटर स्पिड भन्छन्, धेरै डेप्थमा नजाउँ, प्रिसेट वाइट ब्यालेन्स भन्ने हुन्छ, यही यही सेटिङ मिलाएर एउटा ख्याच्चो फोटो खिच्ने मात्रै हो फोटोग्राफी भनेको। यी त भयो टेक्निकल कुरा, यी त भयो सेटिङ्स, यी पार्टिकुलर टर्मको अर्थ के हो, यो पार्टिकुलर टर्मलाई कसरी खेलाउने, इन्डिभिजुअल्ली कसरी सेटिङ गर्ने, इन्डिभिजुअली मात्र नभइकन यो तिनवटा चिजलाई सँगै पनि सेटिङ गर्नु पऱ्यो नि त, होइन त, कुनलाई घटाउने, कुनलाई बढाउने, कुनलाई जिरो गर्ने, कुनलाई म्याक्स गर्ने, कुनलाई मिट गर्ने, सबै कुराहरू त छँदैछ। अर्को चिज हुन्छ विशेष त फिल्मिङ फोटोग्राफीमा, फ्रेमिङ एन्ड कम्पोजिसन भन्छन्, सब्जेक्टलाई कति नजिक राख्ने, कति टाढा राख्ने, एउटा फ्रेमभित्र अथवा त्यो रेक्टेङ्गलभित्र फोटोभित्र के पार्ने, ब्याकग्राउन्डमा के राख्ने, फोरग्राउन्डमा के राख्ने, भन्न खोजेको कथा, फोटोले दिन खोजेको कथालाई कसरी इन्हान्स गराउने, कथाको मेन पात्र ब्याकग्राउन्ड हो कि त्यो सब्जेक्ट हो कि फोरग्राउन्ड हो कि, यस्ता यस्ता कुराहरू कम्पोजिसनमा पर्छन्। यो चाहिँ अलिकति कलात्मक आर्टिस्टिक क्वालिटी भयो, फोटोग्राफरको आर्टिस्टिक क्वालिटी भन्दा स्किल भयो। अघिको टेक्निकल स्किल चाहिँ एपर्चर फलान निस्कानु भयो, कम्पोजिसन एन्ड फ्रेमिङ चाहिँ आर्टिस्टिक स्किल भयो, र मोडर्न फोटोग्राफीमा चाहिँ यो सबै कुराहरू मिलाएर खिचिसकेपछि लास्टमा आएर एडिट पनि गर्नुपर्छ। 10 out of 10 फोटोग्राफर्सले तपाईँलाई फोटो खिचेर झ्याप्प दिँदैन, अलिअलि काटकुट गर्ने, क्रप गर्ने, अलिअलि लाइटिङ मिलाउने चाहिँ गर्छन् नै। मैले पनि एकदमै थोरै थोरै पोस्ट प्रोसेसिङ गर्छु। अब अहिले त बजारमा त यति हेभी एडिटिङ गर्छन् कि कुनै एउटा ल्यान्डस्केप, कुनै एउटा ठाउँको फोटो हेर्नुहोस् इन्स्टाग्रामतिर, ओ भन्छन्, उहाँहरू हेर्दा अर्कै हुन्छ। यति बिघ्न एडिटिङ हुन्छ, 20% फोटो खिच्ने, 80% एडिटिङ। वेल, कुरा गर्दै थिएँ यो भैँसी क्यामराबाट खिच्ने गाह्रो छ क्या, आमामामा, हजारवटा फोटो खिच्ने हो, एउटा कि दुईवटा राम्रो आउँछ कि, कसम, हजारवटा फोटो खिचेर कम्प्युटरमा हेऱ्यो, जम्मा दुईवटा मात्रै सेलेक्ट हुन्छ क्या, त्यस्तो गाह्रो, त्यस्तो गाह्रो चिज मोबाइल फोटोग्राफीले यस्तो सजिलो बनाइदियो। किनभने मोबाइल फोटोग्राफीमा हामीले सेटिङहरू केही पनि मिलाउनु मिल पर्दैन, त्यहाँ हुन्छ प्रो मोडमा गएर आइएसओ फलान डिस्कान ट्विक गर्नु त मिल्छ, तर अधिकांश मानिसले त्यो ट्विक के पनि गर्दैनन्। हामीले टक्क छोएर फोकस चाहिँ गर्छौँ एउटा, त्यो चाहिँ नि हरेक मानिसले गर्छन्, फोटो खिच्ने बेला स्क्रिनमा टक्क छोएर फोकस गर्ने के त्यो चाहिँ गर्छन्। अनि कोही कोहीले यता छेउबाट अलिकति त्यो एक्सपोजरको डायल हुन्छ नि लाइट, तलमाथि चाहिँ गर्छन्, सामान्य कुराहरू। तर अधिकांशले गर्ने भनेको पोइन्ट एन्ड सुट नै हो, ठ्याक्क पोइन्ट गर्ने, खिच्ने। हाम्रो स्मार्टफोनको क्यामराले सबै त्यो अघि मैले भने त्यो तिनवटा टेक्निकल सेटिङहरू पहिल्यै उसले प्रिडिफाइन गरिदिन्छ क्या, यसरी क्यामरा अन गर्ने बित्तिकै। त्यति मात्र नभइकन पनि खिचेपछि एक सेकेन्डभित्रै, विदिन मिली सेकेन्ड, उसले पोस्ट प्रोसेसिङ पनि गरिदिन्छ, फोटोको सेचुरेसन लेभल मिलाइदिने, लाइटिङ मिलाइदिने, होइन, अलिकति छालामा मानिसको अनुहारमा पोर्ट्रेटमा दाग छ भने दाग शुद्ध हटाइदिने, फिल्टर एप्लाई गरिदिने, प्रिसेटहरू एप्लाई गरिदिने, सबै गरेर पोस्ट प्रोसेसिङ गरेर देखाइदिन्छ भने, त्यो भएको भएर फोटो खिच्न एकदमै सजिलो छ यदि हामीले मोबाइल चलाउँछौँ भने, मोबाइलबाट खिच्छौँ भने। त्यो भएको भएर यता भइसक्यो, मेरोले हजारवटा फोटो खिचेको छ, हजारवटा फोटोमा एउटा फोटो राम्रो आउँछ, त्यो फोटोलाई पनि कम्प्युटरमा हाल, महँगो महँगो सफ्टवेयरबाट एडिट गर, मिलाऊ, सबै फ्याक्टर्स मिलाऊ, अनि झिक, एउटा फोटो निस्किन्छ। यता स्मार्टफोनले ख्याच खिच्यो, आइसक्यो। अब फोटोग्राफरको कदर कहाँबाट हुनु त, यसको महँगो 5-6 लाखको क्यामरा खिचेको भन्दा त मेरै मोबाइलबाटै कति राम्रो आयो नि, हुन पनि हो क्या, मोबाइलले खिचेको फोटो धेरै राम्रो आउँछ। फरक कहाँनिर हुन्छ भन्दा, प्रिन्ट गर्दा मोबाइलले खिचेको फोटो र क्यामराले खिचेको फोटो प्रिन्ट गर्नुहोस्, फिजिकल्ली प्रिन्ट गरेर यसो फ्रेमसेममा राखेर भित्ता झुन्नुहोस्, त्यति बेला थाहा हुन्छ, त्यति बेला मात्रै क्वालिटी त फरक आउँछ। नत्र सरदर हाम्रो नेगेट आइले ठुलो क्यामराले खिचेको र मोबाइलले खिचेको दाज्ने हो भने प्रायले मोबाइलले खिचेको फोटो नै रोज्छन्। हाम्रो क्यामराको अल्गोरिदम, क्यामराको सफ्टवेयरले बुझिसक्यो कि मान्छेको आँखालाई कस्तो फोटो मनपर्छ भनेर, उसले त्यस्तै निकालिदिन्छ। आइफोनले खिचेको फोटो राम्रो आउँछ नि, केटीहरूले यस्तो क्यामरालाई उल्टो बनाएर 1x 0.5x गरेर यस्तो खुट्टा लामो तन्काएर यस्तो कर्भ बनाएर खिच्छन् नि, एङ्गल अफ इलिभेसन मुनिबाट, अनेक अनेक जानेका छन् नि त। त्यही भएर फोटोग्राफीको कला पनि एकदमै लोपोन्मुख छ, मलाई आम ह्युज सकर फर फोटोग्राफी. मलाई चाहिँ फोटोग्राफी भनेपछि यस्तो भूत चढ्छ, तर मलाई फेरि विज्ञापन गर्न मन लाग्दैन, आएम फोटोग्राफर भन्न मन लाग्दैन. किनभने म फोटोग्राफर पनि होइन र मेरो स्किल पनि त्यस्तो डेभलप भएको छैन. मैले अहिलेसम्म 25-30 हजारवटा फोटो खिचिसकेँ मरिजम, तर मेरो त्यो सानो फुच्चे फोटोग्राफीको इन्स्टाग्राम एकाउन्टमा के न होस् त 8-10 वटा भन्दा फोटो छैन होला. 20-25 हजारवटा फोटो खिच्दा 7-8 वटा आफूलाई चित्त बुझ्ने फोटो पनि निस्किँदैन भने कति गाह्रो होला त्यो फोटोग्राफी. गाह्रो चाहिँ गाह्रो छ क्या. फोटोग्राफीको ट्रु एसेन्स एकदम फिल गर्ने हो भने एउटा विन्टेज क्यामेरा लिनु, अझ मिल्छ भने त रिल हाल्ने हुन्छ नि, फिल्म हाल्ने क्यामेरा लिनु. त्यसबाट झट्ट सबै सिकेर ख्याच खिचेर त्यो सबै नेगेटिभ जम्मा गरेर पछि धुलाएर त्यो फोटो प्रिन्ट गरेर हेर्दा त्यति बेला बल्ल फिल हुन्छ, त्यति बेला आउँछ कि फोटोग्राफीको आनन्द. र आई हेभ डन द्याट लौ न मेरो जिब्रो के भयो, बिन देयर डन द्याट, मैले गरेको पनि छु फिल्म फोटोग्राफी. त्यो 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 जस्तो आनन्द केही पनि आउँदैन. र मैले जहिले अहिले चलाइरहेको सानो फुच्चे मिररलेस क्यामेरा फुजी फिल्मको, यो पनि काइन्ड अफ विन्टेज नै हो. एसेन्स अब एउटा फोटोले फिल गराउने हो क्या, फोटो मात्रै होइन जुन आर्ट पनि. मैले अहिले आर्टभन्दा चाहिँ मैले के कुरा भनिरहेको छु भने फोटोग्राफी फिल्म र चित्रकला हुन्छ नि यसलाई भनिरहेको छु है. नाच गायन पनि आर्ट हो, कमेडी पनि आर्ट हो, एक्टिङ पनि आर्ट हो, अलि त्यो त त्यो ठुलो आर्टमा नजाउँ. मैले भन्न खोजेको चाहिँ ए चित्रकला र फोटोग्राफी. फोटोग्राफी चित्रकलाले इमोसन इभोक गर्नु पऱ्यो क्या. एउटा फोटो हेरेपछि त्यो फोटो को टेक्निकल क्वालिटी त छँदैछ, त्यो फोटो हेरेर चाहिँ केही न केही इमोसन चाहिँ इभोक हुनुपर्छ, अथवा त्यो फोटोले यस्तो तरिकाले स्टोरी भनिदिनुपर्छ. त्यो एउटा सिङ्गल फ्रेमले, त्यो स्टिल हो नि त होइन, फोटोग्राफी त चल्दैन नि, भिडियो हुँदैन नि, होइन नि फोटो, त्यो एउटा स्टिल हो. त्यो एक फ्रेम, त्यो एउटा स्टिलले यस्तो कथा भनिदिनुपर्छ कि ओहो वा. हजारौँ कथा भन्नु पर्दैन र हजारौँ कथा भन्न पनि सक्दैन एउटा चित्रले. एउटा चित्र यसरी बोलिदिनु पऱ्यो क्या, त्यस्तो फोटो निस्किनु पऱ्यो. म एउटा इक्जाम्पल दिन्छु. मेरो मैले इन्स्टाग्राम एकाउन्टमा पनि पोस्ट गरेको छु होला, एउटा निल कुरुन्जी भन्ने एउटा फुल हुन्छ, जङ्गलमा प्रशस्त फल्छ. मलाई एकतातिर फुलले खुब फेसिनेट गर्ने, अनि लकीली के भयो त्यो भन्दा मैले पिक्सल फोन, गुगल पिक्सल फोन चलाउन थालेको 5-6 वर्ष हुन थाल्यो. अनि पिक्सल फोनको एउटा एक्सक्लुसिभ फिचर के थियो भन्दा गुगल लेन्स भन्ने थियो. अहिले त अब अरू एन्ड्रोइड फोनहरूमा पनि रिलिज भइसक्यो, आइफोनमा पनि इन्स्टल गर्न मिल्छ. गुगल लेन्सले ठ्याक्क यसरी खिच्यो भने कुन फुल हो भने उसले ठ्याक्क फलानु फुल भनेर देखाइदिने. जङ्गलतिर गयो अनि यसो फुल खोज्दै हिँड्यो, एउटा निल कुरुन्जी भन्ने फुल देखाइदियो वेब सर्चबाट है. मैले यसरी खिचेँ त्यो फुललाई गुगल लेन्स भन्ने फिचरबाट, यसो हेरेको त निल कुरुन्जी इन्डियाको भेगतिर डाँडातिर फल्ने फुल रहेछ, जङ्गली फुल. अनि मलाई म रनिङ जान्थेँ, रनिङ जाँदा त निल कुरुन्जी फुलको बास्ना आउने. अहिले साथीहरूले सुन्दा हो कस्तो फुल होला भने जस्तो लाग्छ, तर एकदम कमन फुल हो कि, तपाईँहरूले जिन्दगीभरि देखेको फुल हो. यहाँ अडियो पडकास्टमा त कताबाट देखाउनु त्यो फुल. अनि मलाई त्यो फुल चाहिँ एकदमै मनपर्ने. अनि मैले कसो कसो कदाचित सपनामा त्यो फुल देखेँ, म दौडिएँ क्या सपनामा निल कुरुन्जी फुलमा, फुलको त्यो पुरै बगैँचामा दौडिरहेको छु। जोसँग भ्याउँछु भोलि बिहान मर्निङ वक गर्दा, मैले त्यो सपना बिर्सिसकेको रहेछु क्या। यसो मर्निङ वक गर्दै माथि डाँडातिर गएको त फेरि त्यो नभन्दै त्यही फुलको बगैँचामा पुगेँ। अनि झ्याप्पै याद आयो सपनामा, ओहो सपनामा यही फुल देखेको, आज पनि यही देखेँ, फोटो खिच्नु पऱ्यो। मलाई चाहिँ त्यस सपनाको त्यो सपनामा मैले जुन फुल देखेँ, जुन फुललाई मैले सपनामा मैले त्यो फुल देख्दा, जुन फुललाई मैले सपनामा देख्दा मेरो एक किसिमको इमोसन इभोक भएको थियो, त्यही इमोसनलाई क्याप्चर गर्छु भनेर मैले एक घन्टा फोटो खिचेँ गुरुन्जी फुलको। कहिले माथिबाट खिचेँ, कहिले तलबाट खिचेँ, 300-400 फोटो खिचेँ एक डेढ घन्टामा। खच्याक 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 खच्याक, अहिले त फेरि सटर मोड हुन्छ, कन्टिन्युस मोड हुन्छ, खिचेँ। घर आएर हेर्छु, एउटा फोटो कतिलो छैन, बिल्ला। धेरै दुःख गरेर छाँटकाट गर्दा दुईवटा फोटो चाहिँ मैले छुट्याएँ। अनि त्यो फोटोलाई इडिट गर्न थालेँ, र प्रायः जसो सपनाहरू अलिकति भिभिड उज्यालो हुँदैनन् नि, इमोसनल, तपाईँहरूलाई थाहा होला, अलिकति धमिलो धमिलो, फेडेड फेडेड, अलिक कलरहरू राम्रोसँग नदेखिने, ब्ल्याक एन्ड व्हाइट, ब्ल्याक एन्ड व्हाइट टाइपका टाइपका हुन्छन् क्या सपनाहरू। त्यो फोटोलाई मैले ब्ल्याक एन्ड व्हाइट एडिट गरेँ, त्यही कुरुन्जीको फोटोलाई ढक्क ब्ल्याक एन्ड व्हाइट एडिट गर, ब्ल्याक एन्ड व्हाइट फिल्टर हालेको त ठ्याक्कै त्यही सपनाको फुल जस्तो मलाई त्यो इमोसन इभोक भएको क्या, चसक्क मुटुमा छोएको कि अनौठो खालको इमोसन आयो। अनि मलाई त्यो त्यही एडिटेड फोटोलाई मैले यही सानो कथामा, सपनामा यसरी बगैँचामा दौडेको थिएँ, भोलि बिहान यस्तो यस्तो भयो, मैले सबै त्यो अलिकति क्याप्सन राखेर द लुसिड निल कुरुन्जी भनेर मैले टपिकमा त्यो फोटो अपलोड गरेको छु। भलै 3-4 लाइक पनि छैन त्यो फोटोमा तर त्यो फोटो झट्टै हेर्दा मलाई त्यो इमोसन इभोक हुन्छ, अरू मानिसलाई त्यो इमोसन इभोक नहोला। त्यो फोटो चाहिँ मलाई अलिकति डियर नै लाग्छ, टेक्निकली हेर्दा त्यस्तो राम्रो छैन, साधारण मान्छेले बच्चाले खिचे जस्तै फोटो छ। तर इमोसन त्यस्तो हुन्छ क्या। अर्को एउटा फोटो छ मेरो एकजना घरतिरको दाइको क्याफेमा मैले खिचेको फोटो, क्याफेमा म बिहान 8 बजे पुगेँ कफी खानलाई, क्याफे भर्खरै खोलेको रहेछ, मेसिन त अन्त टाइम लाग्छ दाइ, म एकैछिन कुर्नुहोस् न भन्यो क्या त्यहाँको बारिस्टा भाइले। कफी के जोड्दै थियो, मल्टिप्लेक्स सल्टिप्लेक्स, म यसो बस्दै थिएँ, बस्दा बस्दै यस्तो स्वाट्ट घुमेर घाम उदायो क्या, घाम त बिहानै उदायो तर त्यो घाम छिर्यो त्यो फर्निचरमा, अनि यस्तो न्यानो किसिमको न्यानो फोन, लेट्स फर्गेट यस्टरडे, हिजोको दुःखलाई बिर्सिदेऊ, आजको यो सुनौलो बिहानीबाट दिन सुरु गरौँ न भन्ने खालको अर्कै खालको इनर्जी क्या, मर्निङ इनर्जी, बिहानीको इनर्जी, यस्तो मजाले प्रतिबिम्बित भयो त्यो फर्निचरमा क्या। त्यो फर्निचर भनेको त्यो बस्ने त्यो सोफा टेबलमा, अनि त्यही मोमेन्ट क्याप्चर गर्नु मन लाग्यो, मैले खिचेँ खचे 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 खचे, अनफर्चुनेटली 2-3 मिनटमा त्यो घाम हरायो। घर घर यसो फोटो एडिट गर्नु पऱ्यो हेरे गर्नु पऱ्यो भन्ने हेरेको एउटा फोटोले ठ्याक्कै एसेन्स क्याप्चर गरेछ क्या। त्यो फोटो हेर्दा पनि मलाई आनन्द आउँछ अझै पनि, कहिलेकाहीँ यसो म मेरो मोबाइलको यसो त्यो मोबाइलतिर ग्यालेरीतिर साह्रो जाँदा त्यो क्याफेको ठ्याक्क थियो द स्टिमिङ मग भन्ने क्याफे हो, त्यो फोटोको स्टिमिङ मग के छ हौ टाइटल, न्यानो क्याफे छ कि के छ मैले बिर्सेँ टाइटल, तर त्यो फोटो हेर्दा त्यो फर्निचरहरू हेर्दा मलाई आनन्द आउँछ क्या, वार्म्थ हुन्छ नि, न्यानोपन फिल हुन्छ। मलाई लाग्छ त्यो स्टिल त्यो फोटो फोटो त्यो अथवा त्यो चित्रले इमोसन इभोक गर्नु पऱ्यो क्या। मलाई पोर्ट्रेटहरू मानिसहरूको इमोसनहरू क्याप्चर गर्न अलिकति गाह्रो लाग्छ, किनभने त्यो चाहिँ अलिकति हायर लेभलको फोटोग्राफी हो कि जस्तो लाग्छ। तर मलाई चाहिँ यो ठुल्ठुलो हिमाल सिमाल खोला झरनाहरू खिच्नभन्दा पनि सानो सानो कुराहरू के, मैले अघि भने नि मैले कुर्सी रुख खिचेँ, सानो एउटा टुक्रा फुल खिचेँ, त्यसै यस्तै अलिकति द फ्रेम्स एन्ड स्टोरिज, त्यो हत्तपत्त हाम्रो आँखाले देख्न नसक्ने स्टोरी चाहिँ क्यामेराले देख्छ कि, अचम्म छ हौ। हाम्रो आँखाले ठम्याउन नसकेको चिज, हामीले देख्न नसकेको कथाहरू लेन्सले देखिदिन्छ कि, अचम्म छ भनेको फोटोग्राफी भनेको संसार। त्यस्तै त्यस्तै पर्दाभित्र लुकेका हाम्रो कन्सियसले नभेट्ने, हाम्रो दृष्टिकोणले ठम्याउन नसक्ने कथाहरू, स्टोरीहरू, फ्रेमहरू, इमोसनहरू मैले चाहिँ नि क्याप्चर गर्न खोज्छु। फोटोहरू चाहिँ कचाको कचाको अपलोड गरिदिन्छु, रिभ्युज त कहाँबाट आउनु, प्रो फोटो अहिले त बजारैभरि यस्तो यस्तो फोटोग्राफरहरूले फोटो हाल्छन् कि आमा हिट गरेर, हो कहाँ हो कहाँ हो, सपनाको संसार जस्तो बनाइदिन्छन् हाम्रै घरछेउको बाटोलाई पनि एडिट गरेर। मलाई चाहिँ त्यो टु मच एडिट गरेर अनेकन नानाभाती गरेको मन पर्दैन, मलाई चाहिँ एकदमै प्योर राख्नु मन लाग्छ र अहिलेसम्म प्योर नै गरिरहेको छु फोटोग्राफी। रेस्पेक्ट छैन त्यो भैँसी क्यामेरा बोकेर हेर्यो भने बिल्ला हुन्छ भने, अनि ख्याच खिचेर देखाएको थिएँ के खिचेको, योभन्दा त मैले दामी खिच्छु नि, मेरै मोबाइलबाट दामी आउनु रहेछ यार भनेर मुखै पनि भन्छ, हुनु पनि हो। फोटोग्राफीको कदर छैन, सम्भवतः यो कला पनि मर्न आँटेको छ, लोपन्मुख छ। यस्तै यस्तै कुराहरू हेर धेरै कुरा छन् क्या, मैले चित्रकलाको सानो परिवेश झल्काउनु चाहिँ अहिले फोटोग्राफीको चलिरहेको छ। कति भयो, 47 मिनट, गुड, आज धेरै बोल्यो क्या हो। खर मैले बारम्बार भनिरहेको कुरा हो, मलाई फिल्मिङ गर्नु मन छ, फिल्मिङको प्राइमेरी स्टेप भनेको फोटोग्राफी हो, फोटोग्राफीबाट फ्रेमिङ, कम्पोजिसन, फलान डिस्कान बुझ्दै गएपछि त्यसपछि फेरि भिडियोग्राफीतिर छिर्ने मन छन्, बेबी स्टेप लिँदैछु। दुईवटा भिडियो कन्टेन्ट खिचेर राखेँ, त्यसलाई एडिट गर्न पनि अलिक मलाई आएन, एडिट त गरेँ, आउटपुट चाहिँ फाइनल प्रडक्ट चाहिँ चित्त बुझ्नु भएन, अब त्यसलाई फेरि स्क्र्याप गरेर त्यसलाई चाहिँ डस्टबिनमा फालिदिइसकेँ, मिलाएर अलिकति फुर्सदमा एउटा भिडियो यसै एउटा कन्टेन्ट राम्रो, सुरुमा चाहिँ अलिकति डकुमेन्ट्री टाइपको दुईवटा, लेसन टाइपको एसे टाइपको दुईवटा भिडियो बनाउँछु, त्यो चाहिँ ड्राफ्टमा छ, त्यो भिडियो पछि चाहिँ बल्ल 5 एपिसोड, 5 एपिसोडको सर्ट मुभी, 5 मिनटको मात्र, एउटा एपिसोड पर एपिसोड चाहिँ, पर एपिसोड लेन्थ चाहिँ 5 मिनट मात्रै, भनेपछि 5×5=25, त्यो पनि स्टोरी राइटिङ हुँदैछ, दसैँ तिहारको बिचमा अलिकति ग्याप होला, बनाउँछु खिच्छु भनेको कहाँ हुनु, सिमरेगेयर प्राइभेट लिमिटेडले बिदा दिएन, झन् पिक सिजन रे के रे, फुर्सदिलो छैन म, निकट भविष्यमा आउला, आउनुपर्छ, गर्नुपर्छ यार, फर द सेक अफ मेन्टल वेलनेस, मैले सधैँ भन्छु फर द सेक अफ मेन्टल वेलनेस वी सुड नट लिभ आवर हबी, हाम्रा हबिज जति पनि छन् जुन कुराले हामीलाई दिलासा दिन्छ, हामीलाई न्यानोपन खुसी दिन्छ, त्यो कुरा हामीले बिर्सनु हुँदैन, काम भनेको काम हो, साथीभाइ परिवार भनेको परिवार हो नि, तर आफ्नो लागि बाँच्ने भनेको हबिज। जब मैले यसो कचाङ कचाङ गिटार कन्याउँछु, आइम मी, जब मैले अलिअलि चित्रकला गर्छु अथवा फोटोग्राफी गर्छु, आइम मी, म हुन्छु क्या, त्यही भएर तपाईँ पनि तपाईँ हुनुहोस् ल, अहिले शुभकामना, त्यही हो, बाई द वे ह्याप्पी दसैँ, वाओ ह्याप्पी दसैँ सबैजनालाई, यो त भन्नै बिर्सेको यार, अब अलिकति रेगुलर आउने प्रयास गर्छु, यो चाहिँ आज मैले झ्यापझुप अपलोड गरिदिइहाल्छु ल, यसलाई पनि ड्राफ्टमा राख्यो भने हराउँछ, के बोले के बोलेन बिर्सिएँ मैले, यसको टाइटल के राख्ने होला, एनिवेज यु गाइज ह्याभ फन, सी यू सून।